नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। संघीय संसदमा सरकारले ल्याएको बजेटबारे छलफल भइरहेको छ। आज र भोलि सम्बन्धित मन्त्रीले बजेटबारे सांसदहरूको जिज्ञासाको जवाब दिने कार्यसूची छ। संसदमा प्रतिपक्षीय भूमिकामा रहेको नेपाली कम्युनिष्ट पार्टी नेकपाले संसदमा प्रस्तुत गरिरहेको धारणा र उसको पार्टी जीवन लगायत बारे आजको अन्तर्सम्वादमा कुराकानी गर्नेछौ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलाल हामीसँग कुराकानीमा प्रत्यक्ष सम्पर्कमा जोड़िनु भएको छ। दुलालज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद।
अब अहिले संसदमा बजेट बारे छलफल भइरहेको छ। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटका बारेमा यहाँहरूका पार्टीका सांसदहरूले, अन्य पार्टीका सांसदहरूले धारणा व्यक्त गरिरहनु भएको छ। यहाँहरूको धारणाको समष्टि के हो?
अहिले सरकारले ल्याएको बजेटमा हामीले खास गरिकन दलको तर्फबाट राखिएका धारणाहरूमा पहिलो कुरा, बजेटको आफ्नो दृष्टिकोण स्पष्ट भएन राजनीतिक हिसाबले भन्ने, सैद्धान्तिक हिसाबले भन्ने छ। दोस्रो कुरा, जस्तो नेपालमा अब गरिब किसान मजदुर वर्गको संख्या अझै उल्लेख्य छ, त्यो वर्गलाई माथि उठाउनको लागि जस्ता कार्यक्रमहरू आउनु पर्थ्यो त्यो कार्यक्रमहरू आएन। खास गरिकन निम्न वर्गलाई समेट्ने खालको कार्यक्रमहरू आएन, किसानहरूलाई राहत हुने खालको कार्यक्रम आएन, मजदुरहरूको जीवन उकास्ने खालको कार्यक्रमहरू आएन, र युवाहरूलाई रोजगार सृजना गर्ने खालको कार्यक्रम र विदेशीका युवाहरूलाई नेपाल ल्याउने अथवा नेपालबाट युवाको पलायन हुने रोक्नुपर्ने जुन राष्ट्रिय आवश्यकता थियो त्यो खालको कार्यक्रम पनि आएन। त्यस कारणले यस्तो महत्त्वपूर्ण विषयमा चाहिँ बजेट चुकेकै छ। त्यस कारणले त्यो विषय हामीले संसदमा बजेट छलफलमा राखिराखेका छौँ।
अब यहाँहरूले राखेको दृष्टिकोणमा या यहाँहरूको भनाइमा सरकारका तर्फबाट के कस्तो खालको पहल कदमी हुन्छ भन्ने यहाँहरूलाई आशा छ? किनभने बजेट त खासमा त्यति धेरै संशोधन हुने सन्दर्भ रहेन, यसको यो त एउटा शास्त्रीय विरोध, सांकेतिक विरोधका रूपमा मात्रै चाहिँ हुँदै आएको छ यसको।
अब बजेटमा सरकारले तपाईँले भन्नुभयो जस्तै कानूनी हिसाबले यो संशोधन तत्काल हुँदैन, तर त्योभित्र स्वीकार्ने कुरा, राम्रा सुझावहरूलाई आगामी दिनमा समेटेर लिएर जाने कुरा प्राय सरकारहरूले बजेटको छलफलमा उठेका रचनात्मक सुझावहरूलाई समेट्ने एउटा प्रतिबद्धता गर्छन्, विगतको अभ्यास पनि त्यो हो। तर अहिले हुन त आजबाट सरकारको तर्फबाट मन्त्रीहरूले आफ्ना विषयमा उठेका सवालहरूलाई सम्बोधन गर्ने उहाँहरूको कार्यसूची छ। तर यसअघि पनि बजेट वक्तव्यमाथि भएको छलफलमा जति पनि राम्रा कुराहरू, सुझावहरू उठेका थिए त्यसलाई चाहिँ जवाफ दिने क्रममा अर्थमन्त्रीले पूर्वाग्रही ढङ्गले जवाफ दिनुभएको छ। त्यस कारणले सरकारका मन्त्रीहरूले सकारात्मक सुझावहरूलाई स्वीकार्नुहुन्छ भन्ने त हामीलाई लाग्दैन। यद्यपि हामीले राख्नुपर्ने जनचासोका सवालहरू राखेकै छौँ। थप कुरा तपाईँलाई भनौँ, अहिले नेपालकै इतिहासमा पहिलोपटक शिक्षामा कर लगाइएको छ, स्वास्थ्य उपचारमा कर लगाइएको छ, स्वास्थ्य उपचारमा निजी स्वास्थ्य संस्थामा उपचार गर्न धनी मान्छे मात्रै जाँदैन, तपाईँलाई पनि थाहा छ, मलाई पनि थाहा छ, सबै नेपालीलाई थाहा छ, बाध्यताले जस्तोसुकै गरिब वर्गको मान्छे पनि आफ्नो जीवन रक्षाको लागि जुनसुकै अस्पतालमा जानुपर्ने नेपालको बाध्यता छ। किन भन्दा सरकारी स्वास्थ्य संस्थाहरूमा मात्रै सबै प्रकारको रोगको उपचार समयमै सबै नागरिकले पाउन सक्ने बेड सङ्ख्या छैन, त्यो स्थिति छैन। त्यस कारणले मलाई त के लाग्छ भने झन्डै सराबरी जस्तो निजी स्वास्थ्य संस्थाहरूमा पनि निम्न वर्गका नागरिकहरू उपचारमा गइराख्नु भएको हुन्छ। त्यस कारणले सरकारले स्वास्थ्यमा कर लगाइदियो, 12 कक्षासम्मको शिक्षा एकातिर निशुल्क छ, सरकारले अर्कोतिर शिक्षामा कर लगाइदियो, शिक्षामा पनि त्यस्तै हो, गरिबका छोराछोरीले पनि कहिलेकाहीँ आफ्नो नजिकको सार्वजनिक विद्यालयमा राम्रो पढाइ नहुँदा कतै संस्थागत विद्यालयमा पढ्छु भनेर भर्ना हुन सक्छ, त्यो अवस्था छ। अर्कोतिर हामीले विगतमा 20 युनिटसम्म अब घरैयासी विद्युत खपतमा निम्न वर्गलाई निशुल्क दिँदै आएका थियौँ, विद्युत निशुल्क रूपमा दिने निर्णय हाम्रो पालामा सरकारले गरेको थियो। अहिले उहाँहरूले 50 युनिटभन्दा बढी घरैयासी प्रयोगमा बिजुली खपत भयो भने त्यसमा चाहिँ 5% कर लगाउने निर्णय गर्नुभयो। र सँगै के भन्नुभयो भने विद्युतीय उपकरण प्रयोग गर भन्नुभयो। विद्युतीय उपकरण प्रयोग गरेपछि त 50 युनिटभन्दा बढी खपत त प्रायः सबैको हुन्छ, त्यसकारणले त्यसरी घुमाएर एकातिर विद्युत प्रयोग बढाउन खोज्ने र अर्कोतिर त्यसमा फेरि अतिरिक्त भ्याट लगाइदिने कर लगाइदिने खालको प्रयोजन के अरे अहिले प्रस्ताव पनि यो बजेटमा छ। त्यस कारणले यस्तो गर्नु पर्दैन थियो। मैले हिजो पनि एउटा आफ्नो धारणा राख्ने क्रममा भने 2065-66 सालमा प्रचण्ड नेतृत्वको सरकारले पहिलोपल्ट नेपालमा बजेट ल्याउँदा विगतको भन्दा 60% ठुलो बजेट र 40% बढी राजस्व सङ्कलन गरेको थियो करको दायरा बढाएर। र त्यति बेला शिक्षा स्वास्थ्य विद्युत जस्ता दैनिक उपभोग्य वस्तुहरूमा हामीले कर लगाएका पनि थिएनौँ जनताका अत्यावश्यक चिजहरूमा। र यो सरकारले यस्ता जायज कुराहरूलाई पनि तपाईँको जवाब दिने क्रममा यो कम्युनिस्टको बजेट होइन भनेर एउटा पूर्वाग्रही ढङ्गले ठाडो रूपमा जवाफ दिएको पनि हामीले पायौँ। जताबाट नाप्दा पनि गरिबको चाहिँ कुरै नसुन्ने खालको अहिलेको सरकार र अहिलेको बजेट छ।
अब यो अहिले यी सबै अवस्थाहरू हेर्दाखेरि हिजो हामीले अवसर पाएका थियौँ, हामीले गर्न सकेनौँ, गरेको भए राम्रो हुँदो रहेछ भन्ने यहाँहरूलाई लाग्छ कि अथवा यहाँहरूको के प्रतिक्रिया हुन्छ? हिजो त यहाँहरू
होइन, म त नेपाली कम्युनिस्ट पार्टीमा तत्कालीन माओवादी आन्दोलनबाट आएको पात्र हो।
हजुर,
मलाई त्यस्तो लाग्दैन किनभने म जे हो त्यही कुरा तथ्यपरक विश्लेषण गरौँ भनेर मैले संसदमा हिजो पनि बोले, मैले अघि पनि भने, हामीले 2066 सालमा 65-66 सरकारको 9 महिना नेतृत्व गरेको हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डले त्यति बेला नेतृत्व गर्दा हामीले एक तिहाईले सरकार चलाएको गठबन्धन सरकार, हाम्रो साथमा 238 सिट थियो, 601 हामी एक तिहाई मात्रै सिटमा थियौँ। सबैभन्दा ठुलो पार्टी भएको कारणले सरकारको नेतृत्व गरे हो, तैपनि हामीले गरिब किसानको 30,000 ऋण मिनाबाट देखि जनताका पक्षमा ठुला ठुला योजनाहरू ल्याएर देशको विकास गर्ने कुरा होस् हामीले एउटा सक्ने कुरा त्यहाँबाट सुरुवात गर्यौँ। दोस्रोपल्ट कमरेड प्रचण्ड नेतृत्वमा सरकारमा जाँदाखेरि पनि हामी सानो पार्टी तेस्रो पार्टी भएर सरकारको नेतृत्व गरेको हो। त्यतिखेर हामीले राष्ट्रिय गौरवका आयोजनाहरू पूर्व पश्चिम मध्य पहाडी लोकमार्ग हुलाकी मार्ग काठमाडौँ तराई फास्ट्याग जस्ता राष्ट्रिय गौरवका परियोजनाहरू होस् लगायतका कामहरू गरेर जनपक्ष नै काम गर्न हामीले कोसिस गर्यौँ। र तेस्रोपल्ट कमरेड प्रचण्ड सरकारको नेतृत्व हुँदा देशमा अब सुशासन आवश्यक छ, भ्रष्टाचारीहरूलाई कारवाही गर्नु पर्यो, भ्रष्टाचारका ठुला फाइलहरू देशमा धेरै भए त्यसलाई खोल्नु पर्यो र राज्यको स्रोत पनि बढाउनु पर्यो, सुशासनलाई बढी केन्द्रित गर्नु पर्यो भन्ने कुरालाई पहिचान गरेर हामीले त्यसको पनि नेतृत्व र पहल लिएर नेपालकै इतिहासमा सबैभन्दा ठुला भ्रष्टाचारका काण्डहरू खोलेर निवर्तमान अथवा बहालवाला उच्च पदस्थ राजनीतिक एवं कर्मचारीहरूलाई समेत तपाईँको गिरफ्तार गरेर छानबिन सुरुवात गरेको नेपालको इतिहासमा हामीले हो। अरूले त गफ गरे होला, स्टन गरे होला, तर रियलमा छानबिन गरेर अहिले पनि कतिपय तपाईँको तिनै मुद्दाहरूमा जेल जीवन बिताइराख्नु भएको छ र त्यस्तो अवस्थामा हामीले सरकारबाट बाहिरिनु पनि पर्यो। त्यस कारणले तुलनात्मक तरिकाले विश्लेषण गर्दा हामीले धेरै कामको सुरुवात पनि गरेका छौँ, गर्न खोजेका पनि थियौँ, जति हामीले प्राप्त गरेको जनमतमा गर्न सक्थ्यौँ त्यसमा अधिकतम गऱ्यौँ। कतिपय कुराहरू हाम्रा पनि कमजोरी भयो होलान्, तर हामीले तपाईँको भएका कमजोरीहरूलाई पनि तक्षणमा स्वीकार गरेका छौँ र नेपालको इतिहासमा मैले भने ठुला विकास निर्माणको कुरा होस्, जनपक्षीय कामका कुरा होस् र सुशासनको अभियान होस्, त्यो त हाम्रै नेतृत्वको सरकार हुँदा सुरु भएको हो नि, यसलाई कसरी इन्कार गर्न सक्छ र?
हजुर, तर अब संख्याकै रूपमा यदि अहिले हेर्ने हो भने पनि यहाँहरू जम्मा 17 सदस्य हुनुहुन्छ प्रतिनिधि सभामा, होइन? जनताले त नपत्याएको कुरा त जगजाहेरै छ। अब अहिलेको स्थितिमा चाहिँ मैले भन्न खोजेको चाहिँ यहाँहरूले नराम्रो काम गर्नुभयो भन्न खोजेको होइन कि, मैले भन्न खोजेको त्यतिखेर जब सत्ताको ताला चाबी आफूसँग थियो त्यो बेलामा जनताले चाहेको जस्तो काम गरिदिएको भए अहिलेको अवस्था आउँदैन थियो जस्तो कहीँ कतै लाग्छ कि लाग्दैन मात्रै भन्न खोजे?
होइन, मैले समग्रमा भन्दाखेरि पुरानो राजनीतिक दलहरू भनेर अहिले सबै पार्टीहरूलाई, अब इभन नेकपा माओवादी अहिलेको नेपाली कम्युनिस्ट पार्टीलाई पनि एउटै डालोमा हेरेर मूल्याङ्कन गर्ने अवस्था आयो। त्यसरी एउटै डालोमा हालेर हेर्नु हुँदैन, एमालेलाई एमालेको तरिकाले, कङ्ग्रेसलाई कङ्ग्रेसको तरिकाले, नेकपालाई उसकै व्यवहार अनुसार, राष्ट्रपतिलाई उसकै व्यवहार अनुसार, पार्टीहरूको आफ्नो व्यवहार अनुसार मूल्याङ्कन गर्नुपर्छ। तर त्यस्तै पासै एउटा सूचना प्रविधिको चरम सुविधा भएको अवस्थामा त्यसको प्रयोग गरेर भनौँ, दुरुपयोग गरेर भनौँ, एउटै भाषा स्थापित गरियो तपाईँले जनताले जे मत दिए पनि सत्य त सत्य नै हो, त्यस कारणले कङ्ग्रेस एमाले र नेपाली कम्युनिस्ट पार्टी एउटै हो त त्यो त होइन। फेरि किन भन्दा मैले भने हामीले सुशासनको महाअभियान सञ्चालन गर्दाखेरि अरू पार्टीहरूको गठजोड भएर हामीलाई सत्ताबाट बाहिर आउनुपर्ने बाध्यता पनि सृजना गरियो।
हजुर हजुर, हामी अन्तर सम्वादमा छौँ। संघीय संसदमा सरकारले ल्याएको बजेटबारे छलफल भइरहेको छ। आज र भोलि सम्बन्धित मन्त्रीहरूले बजेटबारे सांसदहरूको जिज्ञासाको जवाफ दिनुहुने कार्यसूची रहेको छ। संसदमा प्रतिपक्षीय भूमिकामा रहेको नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल हामीसँग अन्तर सम्वादमा कुराकानीमा हुनुहुन्छ। अब दुलालज्यू, जस्तो यहाँहरूको पार्टीको जुन संरचना छ या संख्या छ, आम जनताको जुन विश्वास छ, त्यसलाई जित्ने गरी आगामी निर्वाचनहरू अब दलहरू पक्कै पनि अब चाहिँ प्रजातन्त्रमा आगामी निर्वाचनहरूकै लागि केन्द्रित भए पनि काम गर्ने गर्दछन् जनताको विश्वास जित्ने सन्दर्भमा, यहाँहरूको आगामी कार्यक्रमहरू के छन्? यहाँहरू जसरी संख्यात्मक रूपमा तल झर्नु भएको छ, अब माथि उक्लने यहाँहरूको अभ्यास, यहाँहरूको प्रयास कस्तो रहनेछ?
पहिलो कुरा, नीतिगत हिसाबले, सैद्धान्तिक हिसाबले हाम्रो हामी आफ्नो सिद्धान्तप्रति प्रतिबद्ध भएर जुन वर्गको लागि, राष्ट्रको लागि हामीले गर्नुपर्ने काम हो र गर्न नसकेका कामहरू हुन् त्यसलाई आफ्नो मुद्दाको रूपमा उठान गरेर हामी जानुपर्छ। त्यसलाई हामीले आफ्नो ठाउँमा आफ्नो पार्टीको सिद्धान्त र विचारमा विकास गरेर जानुपर्छ भन्ने छलफल चलाएका छौँ। सँगै हामीले विधिको विकास गरेर जानु पर्यो। कम्युनिस्ट पार्टीमा कस्तो सङ्गठन निर्माण गरेर जाने, भनौँ चुस्त खालको सङ्गठन, जनताका समस्याहरूलाई सुन्न सक्ने, छलफल गरेर त्यसलाई निर्णयमा लान सक्ने खालको सङ्गठन पनि निर्माण गरेर जानु पर्यो। अहिले सङ्गठनात्मक हिसाबले पनि हामी केही बिग्रिएका छौँ, त्यसलाई सच्याएर जाने भन्ने हामीले छलफल चलाइराखेका छौँ र अब यही अहिलेबाटै हाम्रो पार्टीको सदस्यता नवीकरण अनलाइन प्रविधिबाट चाहिँ माध्यमबाट सरकारको के अरे पार्टीको सदस्यता नवीकरण अभियान हामी सुरुवात गर्दैछौँ र एक महिनापछि हाम्रो स्थानीय तह स्तर वडा स्तरबाट पार्टीको अधिवेशन सुरु हुन्छ र मङ्सिरसम्म पुग्दाखेरि पार्टीको राष्ट्रिय महाधिवेशन हुन्छ। यो प्रक्रियामा हामी अहिलेको समयले मागे अनुसारको सङ्गठन र सङ्गठनमा पार्टीका नयाँ पात्र र प्रवृत्तिहरूलाई, सकारात्मक प्रवृत्तिहरूलाई बढी बाहुल्य हुने गरी ल्याउने, युवाहरूको प्रतिनिधित्व हरेक कमिटीमा कम्तीमा 50% समावेशी सिद्धान्तको आधारमा युवाहरूको समेत प्रतिनिधित्व हुने किसिमको पार्टी निर्माण गर्ने र यो समयको माग अनुसारको वैचारिक हिसाबले, सैद्धान्तिक हिसाबले, संगठनात्मक हिसाबले र पार्टी कमिटीमा प्रतिनिधित्वको हिसाबले अलि जाजल्यमान खालको कमिटी निर्माण गरेर जानुपर्छ र यो सबै प्रक्रिया चाहिँ कार्यकर्ताको र पार्टी सदस्यबाट निर्वाचनको माध्यमबाट गरेर जानुपर्छ भन्ने पार्टीमा छलफल भइराखेको छ। हामी त्यसै अनुसार जान्छौँ र एउटा जिम्मेवार पार्टीको रूपमा पार्टीलाई फेरि राइज गर्ने, फेरि माथि उठाउने एउटा सङ्कल्पका साथ र देशको नेतृत्व फेरि लिने एउटा जिम्मेवार पार्टीको हिसाबले अगाडि जाने हिसाबले नै नेपाली कम्युनिस्ट पार्टी अगाडि बढ्छ।
हजुर, अब नेकपा, एकीकृत समाजवादी सहितका दलहरूसँग यहाँहरूले एकता गरेर यो पार्टी बनाउनु भएको हो र मङ्सिरमा यहाँहरू खास गरी 11-15 महाधिवेशनको कार्यतालिका पनि यहाँहरूले प्रस्ताव गर्नुभएको छ। अब त्यो सन्दर्भमा चाहिँ अरू पार्टीहरू पनि एकतामा यहाँहरूसँग जोडिएका छन्। जेठ मसान्तसम्म यहाँहरूले संघ, प्रदेश, पालिका, वडा र जनसंगठनहरूको संगठनात्मक समायोजनको काम सम्पन्न गर्ने भन्नुभएको थियो। कहाँसम्म पुगेको छ त्यो काम? अब यहाँहरूले यो असार र साउन महिनामा श्रम शिविरहरू चलाउने, सदस्यता नवीकरणको सन्दर्भ यहाँले अहिले भन्नुभयो, यसलाई तीव्रता दिने भन्नुभएको छ। यो यसको अवस्था कहाँ छ, के कसरी अगाडि बढिरहेछ?
अब यो जेठ मसान्तसम्म हामीले पार्टीको एकतापछि संगठनहरूको समायोजनको कामहरू सम्पन्न गर्ने हाम्रो कार्यसूची हो र मूलत अधिकांश समायोजनको काम सकिएको छ। आंशिक हिसाबले केही बाँकी छ र त्यो भइराखेको पनि छ र त्यस्तो बाँकी कामहरू अब प्यारालले समानान्तर हिसाबले हुँदै जान्छ। पार्टी सदस्यता नवीकरणसँगै त्यो हुँदै जान्छ। तपाईँले भन्नुभएको जस्तै अब हामी असार महिनामा प्रवेश गरिसकेका छौँ। कृषि प्रधान देश, खेतीको अहिले मौसम सिजन आइसकेको छ। यो समयमा हामी पार्टीको काम पनि सँगसँगै गर्दै जान्छौँ, जनतासँगको सम्बन्ध विस्तार पनि गर्दै जान्छौँ र आवश्यक पर्ने ठाउँमा जनसहयोग समका कामहरू पनि गर्दै जान्छौँ र यो समायोजनको काम सकिसकेपछि मैले भने पार्टी सदस्यता नवीकरण र वडा तहबाट हाम्रो अधिवेशन सुरु हुन्छ। वडापछि हामी स्थानीय तह पालिका स्तरमा गर्छौँ, त्यसपछि जिल्लाको हाम्रो अधिवेशन हुन्छ। कात्तिकमा गएर हामी प्रदेशहरूको अधिवेशन गर्छौँ र मङ्सिरमा राष्ट्रिय महाधिवेशन हामी गर्छौँ र सबै घटकहरूलाई समेटेर सबैको प्रतिनिधित्व हुने गरी अब कार्यकर्ताहरू पार्टी सदस्यहरू पनि आफ्नो ठाउँमा सबै जिम्मेवार हुनुहुन्छ, सबैलाई समेटेर मैले भने नयाँ खालको पार्टी कहाँ गतिशील संगठन निर्माण गर्ने एउटा उद्देश्यका साथ हामी अगाडि बढ्छौँ।
यहाँहरूको यो पार्टी जीवनको पछिल्ला गतिविधिहरू चलिरहँदा पार्टीमा आकर्षण विकर्षणको अवस्था कस्तो छ?
अहिले हाम्रो अब निर्वाचनमा हामीले अपेक्षा गरेका थियौँ केही राम्रो हुन्छ भन्ने नै हाम्रो अपेक्षा थियो, किनभने हामी मैले भने सुशासनको लागि काम गरेका थियौँ, राष्ट्रको लागि धेरै कन्ट्रिब्युसन पार्टीले गरेको थियो र निर्वाचन अगाडि सत्ताबाट बाहिर आउँदाखेरि देशव्यापी कार्यक्रममा जाँदा एउटा माहौल पनि पार्टीको नेतृत्व सहितको नेताहरूको टिम जाँदा जनताहरूको युवाहरूको आकर्षण पनि हाम्रो पार्टीमा बढेकै थियो। त्यसकारणले गएको फागुन 21 निर्वाचनमा अहिले प्राप्त गरेको भन्दा बढी सिट हाम्रो प्राप्त हुन्छ भन्ने हाम्रो अपेक्षा थियो नै तपाईँलाई र तपाईँ मार्फत मैले सबैलाई भन्नुपर्दा, तर परिणाममा त्यो आएन। त्यसकारणले फिल्डमा देखिने आकर्षण र परिणाममा त केही पृथकता छ, तर पनि फेरि हामीले निर्वाचन पछि पनि गाउँ बस्तीमा त हामी गइराखेका छौँ, विभिन्न वर्ग समुदायसँग हामीले अन्तर्क्रिया प्रकार त गरिराखेकै छौँ। त्यस्तो गर्दाखेरि अब तपाईँहरूको भूमिका देशको लागि योभन्दा बढी हुनुपर्थ्यो, तर त्यो अवस्था अहिले हुन सकेन। पार्टीलाई अझै सुदृढ गरेर लिएर जानुपर्छ भन्ने एउटा सुझावहरू चाहिँ सबैतिर आइराखेको छ। देश विदेशमा रहनुभएका युवाहरूले पनि पार्टीलाई माथि उठाउनु पर्यो, हामीले के कन्ट्रिब्युसन गर्नुपर्छ हामी गर्छौँ भन्ने हिसाबले सुझावहरू आइराखेको छ। त्यसकारणले सबैलाई एउटा रियलाइजेसन, सबै वर्ग समुदाय विगतमा हाम्रो पार्टी आन्दोलनमा योगदान गर्नेहरू जो अहिले विभिन्न ठाउँमा हुनुहुन्छ उहाँहरूमा पनि एउटा रियलाइजेसन भएको जस्तो अनुभूति चाहिँ हामीले गरिराखेका छौँ। त्यसकारणले नयाँ ढङ्गले एउटा आकर्षण पैदा गरेर अगाडि जान सकिने सम्भावना हामीले देखेका छौँ।
हजुर, अब अन्त्यमा पार्टीहरूमा खास गरी नयाँ नेतृत्वको सम्भावनाको कुरा या आवश्यकताका कुराहरू चलिरहेका छन्। पुस्तान्तरण रूपान्तरण जस्ता विषयहरू मूलत नेपाली काँग्रेसले त्यसको अभियान शुरू गर्यो, हुन त त्यो पार्टी त्यो लगत्तै विवादमा छ, विभाजनमै जाला कि जस्तो पनि देखिँदैछ। एमालेमा पनि समस्याहरू देखिएको छन्। अध्यक्षलाई अब विश्राम दिने कि भन्नेतिर एम अध्यक्ष निकट नेताहरू नै चाहिँ अघि बढ्नु भएको देखिएको छ। यहाँहरूको पार्टीमा अब आगामी महाधिवेशन जुन यहाँहरूले मंगिरको दोस्रो साताका लागि तय गर्नुभएको छ, के यहाँहरू पनि नयाँ नेतृत्व चयन गरेर जाँदै हुनुहुन्छ अथवा यही नेतृत्वलाई स्थापित गर्ने यहाँहरूको योजना हुन्छ?
हामी छलफलमा छौँ। समग्रमा मूल नेतृत्वको कुरा तपाईँले गर्नुभयो, हामी समग्रमा मूल नेतृत्व मात्रै होइन सिङ्गो नेतृत्व प्रणालीलाई नै मैले अघि नै भने युवा मैत्री बनाएर युवाहरूको व्यापक प्रतिनिधित्व हुने खालको विधानमै व्यवस्था गरेर हामी जाने गरी मूल नेतृत्वबाटै हाम्रो प्रस्ताव आएको छ र वडा तहदेखि केन्द्रसम्मको हरेक नेतृत्व निर्वाचनको माध्यमबाट हामीलाई आरोप लाग्दै आएको कुरा हाम्रो निर्वाचन हुँदैन, लोकतान्त्रिक हुँदैन भन्ने हो। आन्तरिक जनवादको अभ्यास हामीले गर्दै आएका छौँ। त्यसकारणले सबैलाई अनुभूति हुने गरी खुल्ला निर्वाचनको माध्यमबाट कमिटीहरू निर्माण गर्ने पनि नेतृत्वहरूबाटै प्रस्ताव आएको छ र मूल नेतृत्वको हकमा पनि खुल्ला गरेर जाने, त्यसै गरी अब एउटै हुनुपर्छ
भनेपछि अब अध्यक्ष प्रचण्ड
आफैले मूल नेतृत्वको लागि पनि खुल्ला रूपमा पार्टीका नेताहरूलाई सबैलाई आह्वान गर्नुभएको छ कसरी जाने र पार्टीको र आन्दोलनको लागि के हित हुन्छ त्यसको लागि म जुनसुकै भूमिकामा रहन पनि म तयार छु भन्ने कुरा त अध्यक्ष प्रचण्ड आफैले बोल्नु भएको छ नि।
उहाँले विश्राम लिनुहुन्छ?
हाम्रोमा त्यस्तो समस्या छैन। नेतृत्वको सवालमा तपाईँलाई विश्राम लिने या बस्ने कुरा अहिले पछि गरौँला। अहिलेलाई मैले तपाईँलाई के भने भने नेपाली कम्युनिस्ट पार्टीमा अहिले मूल नेतृत्वको सवालमै विवादै छैन त। अरू पार्टीको पार्टीहरूमा भएको नेतृत्वको विवादलाई ल्याएर नेपाली कम्युनिस्ट पार्टीले के गर्छ भन्ने प्रश्न तुलना गर्न नमिल्ने छ, किनभने हाम्रो नेतृत्व ओपन हुनुहुन्छ होइन। तपाईँहरूले आन्दोलनले युगले आवश्यकता ठान्यो भने मैले सक्ने बेलासम्म म सक्रिय राजनीति गर्ने हो भन्ने कुरा पनि उहाँको छ र मलाई यही अध्यक्षको पदमा अथवा पार्टीको प्रमुख कार्यकारी पदमा बस्नुपर्ने छैन, म जुनसुकै कामको लागि जुनसुकै भूमिकामा पनि रहन तयार छु भन्ने कुरा पनि उहाँले चाहिँ व्यक्त गर्नुभएको छ नि त सार्वजनिक रूपमा। त्यसकारणले अब यो भनेको पार्टीको नेतृत्व नयाँ पुस्ताले सबैलाई समेटेर लान सक्ने अवस्था हुँदा म तयार छु भनेर त उहाँले आफैले भन्नुभएको छ। त्यस कारणले नेपाली कम्युनिस्ट पार्टीमा त्यो समस्या छैन।
र यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हस्त धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलाल। अन्तरसम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।